नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी हाम्रो साथी अरविन्दसँगै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आवृत्ति 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको हो। हरेक वर्ष भाद्र 29 गतेको दिनलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा आजको कार्यक्रम हामी प्रसारण गर्दैछौँ। यस वर्ष बाल दिवसको नारा सामान्य अवस्था वा कोभिड महामारी, बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने रहेको छ। हाम्रा बालबालिकाका सम्पूर्ण आवश्यकताहरू नै बाल अधिकार हुन्। विशेष गरी भ्रूणको रूपमा आमाको गर्भमा आएदेखि जन्मिएर हुर्किएर वयस्क अवस्थामा नपुगुन्जेल उसलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू नै उसका अधिकार हुन्। जस्तै गर्भमा रहेको अवस्थामा आमाको लागि आवश्यक पर्ने पौष्टिक खानेकुरा, खोपहरू, स्वस्थ रूपमा जन्मन पाउने र जन्मिसकेपछि आवश्यक पर्ने खोप, घाँसबास, कपास, आमा बुबासँग सँगै बस्न पाउनुपर्ने, राष्ट्रियताको पहिचान, माया, शिक्षा प्राप्त गर्न पाउने, हेला तथा दुर्व्यवहारबाट सुरक्षित हुन पाउने, इज्जत प्राप्त गर्न पाउने, श्रम शोषणबाट मुक्त हुन पाउने, आफ्नो विचार अभिव्यक्त गर्न पाउने, संगठित हुन पाउने आदि अधिकारहरूलाई नै बाल अधिकार भनिन्छ। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 39 बालबालिकाको हक उल्लेख गरिएको छ। 1. प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्म दर्ताको हक हुनेछ। 2. प्रत्येक बालबालिकाहरूलाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीन व्यक्तित्व विकासको हक हुनेछ। 3. प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ। 4. कुनै पनि बालबालिकालाई कल कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन। 5. कुनै पनि बालबालिकालाई बाल विवाह, गैर कानुनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन। 6. कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन। 7. कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन। 8. प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ। 9. असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्व पीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ। 10. उपधारा 4567 विपरीत कार्य कानुन बमोजिम दण्डनीय हुनेछन् र यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ। कोभिडको महामारीमा बालबालिकाहरूको अवस्था निकै कष्टकर रहेको छ। त्यसमा पनि शिक्षा, स्वास्थ्य, खाद्यको अवस्था निकै जटिल बन्दै गइरहेको अवस्था छ। बाल अधिकार हामी सबैको सरकार भन्ने मूल नारामा हामी सबै समेटिनुपर्ने आजको आवश्यकता रहेको छ। आज हामी यिनै विषयहरूमा केन्द्रित रहेर कार्यक्रम प्रसारण गर्दैछौँ। पूरा समय सुनेर साथ दिनुहोला।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 जना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
आजको कार्यक्रममा हामी राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेशका फोकल पर्सन बद्री वाग्ले
हिजो बालबालिकाको सवालमा कुरा गर्दाखेरि औपचारिक प्रक्रियाले जान नचाहने बालबालिकाको हकमा अहिलेको यो कोभिड पछाडिको पोस्ट कोभिड पिरियड भन्छौँ हामीले, यो पछाडि बालबालिकालाई पठाउन सकिन्छ भन्ने कुरा चाहिँ एउटा चुनौतीको रूपमा रहेको छ।
सिबिनका अध्यक्ष माधव प्रधान, महानगर बालमञ्चका अध्यक्ष निर्देश सुवेदी र गण्डकी बाल परिषदका अध्यक्ष दीपा आचार्यसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ। कार्यक्रममा अब बाल अधिकार परिषद गण्डकी प्रदेशका फोकल पर्सन बद्री वाग्लेसँग गरिएको कुराकानी।
बद्री सर नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धेरै धेरै धन्यवाद हजुर।
राष्ट्रिय बाल दिवस भदौ 29 गते आजको दिनमा यो तिथिलाई पनि विशेष रूपले सम्झनु पर्ने हुन्छ, कसरी सम्झनुहुन्छ?
विशेष राष्ट्रिय बाल अधिकार परिषदले शब्दको रूपमा सँगसँगै खुसियालीको रूपमा बालबालिकाको प्रतिभा पछिको रूपमा लिनुपर्छ भन्ने हिसाबले बालबालिकाको 2 मिनटसम्मको भिडियो क्लिप यो मिडियाबाट हामीले प्रसारण गर्ने कार्यक्रम रहिरहेको छ। सबै स्थानीय तहले पनि यो राष्ट्रिय बाल दिवस फेरि बालबालिकाको एउटा चाडको रूपमा उत्सवको रूपमा मनाउनको लागि भनेर पत्रचार समन्वय र सहकार्यको पनि कार्य अगाडि बढिरहेको छ। त्यसै गरी गण्डकी प्रदेश राष्ट्रिय बाल अधिकार परिषद रह्यो, त्यसपछि यहाँको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा विकास मन्त्रालयले पनि हामीले समन्वयमा विभिन्न कार्यक्रमहरू साथ मनाउने भनेर निर्णय गरेको छ। बाल साहित्यिक प्रोग्राम बिहान फेट गरेका छौँ। बाल बालिकाको साहित्यको प्रतिभालाई अगाडि बढाउनको लागि र मुख्यमन्त्रीसँगको बाल बालिकाको सम्बन्धलाई अझ कसरी अगाडि बढाउन सकिन्छ, बाल सभालाई कसरी बढी संवेदनशील बनाउन सक्छ भन्ने हिसाबले गण्डकी प्रज्ञा प्रतिष्ठान भनेर उहाँको प्रोग्राम पनि हामीले राष्ट्रिय बाल दिवस अवसरमा ओपनिङ प्रोग्रामको पनि रहेको छ। विविध प्रोग्रामहरूका साथ राष्ट्रिय बाल दिवस हामीले बनाउन गइरहेका छौँ।
गण्डकी प्रदेशको बाल अधिकारको अवस्थालाई हेर्दाखेरि कस्तो छ सर?
बाल अधिकारका कुरा गर्दाखेरि जो कोभिड अब 19 कारणले गर्दाखेरि बाल बालिका धेरै जोखिममा परेको अवस्था चाहिँ रहेको छ। राष्ट्रिय तथ्याङ्क हेर्दाखेरि पनि अहिले दैनिक संक्रमणको अवस्था हेर्दाखेरि बागमती पछाडिको दोस्रो नम्बरमा हाम्रो गण्डकी नै यो तथ्याङ्कले चाहिँ देखाएको छ। हामी यजरी जोखिममा रहेको अवस्था चाहिँ रहेको छ। यो विषम परिस्थितिमा पनि सामान्य रूपमा कुरा गर्दाखेरि चाहिँ स्थानीय तह शिक्षाको बाटो अलिकति जोखिम भनेर चाहिँ जोडेर आएको छ। जो बाल बालिकाको सवालमा कुरा गर्दाखेरि औपचारिक विद्यालय जान नचाहने बाल बालिकाको हकमा अहिलेको यो कोभिड पछाडिको पोस्ट कोभिड पिरियड भन्छौँ हामीले, यो पिरियडमा कसरी बाल बालिकालाई पठाउन सकिन्छ भन्ने कुरा चाहिँ एउटा चुनौतीको रूपमा रहेको यतातिर रहेको छ। सँगसँगै हाम्रा नियमित समस्याहरू त रहेकै छन्। अब गण्डकीमा सडक बाल बालिकाको समस्या पनि अहिले रहिरहेको छ, अहिले पनि जोखिममा बाल बालिकाहरू रहेको छ। त्यही चाहिँ भएको छ, स्थानीय तह आफैमा बाल बालिकाको सवालमा अलिकति रेस्पोन्स बढेको अवस्था छ। सँगसँगै प्रदेशमा शिक्षा संस्कृति तथा विज्ञान प्रविधि विकास मन्त्रालय पनि बाल बालिकाको क्षमताको विकास त्यसपछि बाल अधिकारको प्रचार प्रसार र प्रवर्धनमा केही कार्यक्रमहरूबाट अगाडि बढेको छ। यसले गर्दाखेरि बाल बालिका जोखिमको पाटो त अब संरक्षण पाटो त एकातिर छ, सँगसँगै यो सवाल बाल अधिकारको सवाल चाहिँ अगाडि बढेर बाल अधिकारको प्रत्याभिधिका सवालमा पनि अलिक सकारात्मक परिवर्तन चाहिँ भएको छ।
कति जति संख्या बाल बालिका यो पीडित भएका पाइन्छ सर प्रदेशमा?
संख्या हेर्दाखेरि 40% बाल बालिकाहरू यो जोखिममा रहन सक्छ वा 40% बाल बालिका संक्रमित हुन सक्छन् भन्ने रहेको छ। तर हिजो आजको तथ्याङ्क हेर्दाखेरि बाल बालिकाको यो अलिकति संख्या चाहिँ घटिरहेको अवस्था चाहिँ छ। 20% भन्दा तल बाल बालिका संक्रमणको दर देखिएको छ। भोलिको दिनहरूमा अभाव भन्छौँ हामीले, त्यो आउँछ र त्यसको लागि सबैभन्दा बढी संक्रमित पनि बाल बालिका हुन्छन्। लगभग यो चाहिँ 40% भन्दा माथि जान्छ अथवा 40% को भेरिफेरीमा रहन सक्छ भन्ने आधार रहेको छ।
पहिला पनि पूर्वाधारमा अलिकति चुक्दाखेरि ढिलाइ गर्दाखेरि संक्रमण बढ्या थियो भन्ने कुराहरू आएका थिए। अहिले यो बाल बालिकासम्म त्यति धेरै प्रभाव नपरिसकेको यो अवस्थामा पूर्वाधारका केही काम गर्नुपर्ने र त्यसमा सहजीकरण गरिदिने हो भने केही सजिलो हुन्थ्यो कि होइन सर?
एकदमै यहाँले जुन सवाल उठाउनु भएको छ अवश्य नै, अब पहिलो र दोस्रो हामीले जुन लहर हामीले भेरिएन्टको कुरा गर्यौँ होइन, त्यो लहरका कुरा गर्दाखेरि धेरै वयस्कहरूको ठुलो क्षति हामीले बेहोर्नु परेको छ। यो अत्यन्त दुःखद पनि हो, त्यस लागि हामी अलिकति प्री तयारी भएनौँ भन्ने कुरा चाहिँ मैले महसुस गरेको छु। सँगसँगै अहिले राष्ट्रिय रूपमा पनि बालबालिकाको लागि त्यस्तो भेरिएन्सको रूपमा 40% अब हस्पिटलका बेडहरू छुटाऊ भनेर एक किसिमको निर्देशन भइरहेको अवस्था चाहिँ छ, तयारीको अवस्था चाहिँ रहेको छ भन्ने बुझ्न सकिन्छ। तर यो पनि आफैमा पूर्ण छैन, किनभने अहिले यहाँले सुन्नु भएको छ अब स्कुलहरू खोल्ने भनेर अब त्यही तरिकाको प्रोसेस अगाडि बढिरहेको छ। अब त्यो कारणले गर्दाखेरि जोखिम परेको जुन वर्ग जुन छ त्यो वर्गलाई अब खोपको पनि सुनिश्चित भएको छ, खोप लगाएको छ, यो आफैमा सकारात्मक छ र उसित एन्टी जिन पनि बढेको छ, त्यो कारणले गर्दाखेरि ऊ संक्रमणबाट अब जोगिन सक्छ। बाल बालिका अस्तसम्म घरमै बस्नु भएको छ, अब त्यही अनुसारको 18 वर्ष भन्दा मुनिका बाल बालिकाको खोपको अहिले पनि सम्भावना छैन। अझ अक्टोबर नोभेम्बरको कुरा जोडिरहेको छ, अब कुन खोप हामीले प्रयोग गर्ने भन्ने कुरामै क्ल्यारिटी आएको छैन। यो कारणले गर्दाखेरि अब सबैभन्दा जोखिममा त्यो वर्ग चाहिँ रहेको छ जसलाई आजसम्म खोपको सेक्टरको पाटो छैन। शिक्षाको हिसाबले ऊ एकदमै हिजोको भन्दा आज शैक्षिक अवस्था खसीको अवस्था छ, सवाललाई पनि चलायमान बनाउनु पर्ने अवस्था छ, बाल बालिकालाई पनि जोगाउनु पर्ने अवस्था रहेको छ। अहिले जुन प्रायोरिटीका साथ हामीले तयारी गरिरहेका छौँ त्यो तयारी चाहिँ अलिकति पूर्ण छैन कि भन्ने लागिरहेको छ। हुन त हाम्रो शिक्षा संस्कृति विज्ञान प्रतिष्ठा सामाजिक विकास मन्त्रालयले पनि यो कसरी जान सकिन्छ भनेर हामी इन्टरनेटमा छलफल गरेका छौँ। निचोडमा यसरी जाउँ भन्ने आधारको त्यही अनुसारको जसरी संवेदनशीलता साथ अगाडि बढ्न पर्ने हो त्यो चाहिँ भएको अवस्था चाहिँ छैन।
भनेपछि यो अधिकार रक्षाका लागि बाल अधिकार परिषद गण्डकी प्रदेश आफ्नो स्पिडमै अगाडि बढिरहेको छ जो जवाफदेही बनाउनका लागि,
विशेष गरी राष्ट्रिय बाल अधिकार परिषद हामी कार्यान्वयनकर्ता भन्दा समन्वयकारी भूमिका चाहिँ हाम्रो रहेको छ। विद्यमान कानूनहरूको कार्यान्वयनकर्ता भनेको स्थानीय तह नै हो, हामीले अलिक स्थानीय तहलाई नै रेस्पोन्सिबल हिसाबले हेर्नुपर्ने चाहिँ हुन्छ। विशेष राष्ट्रिय बाल अधिकार परिषद अब पोलिसी लेभलमा भनेको नीति निर्माण तहमा कहाँ ग्याप छ त्यहाँको सहजीकरणको बाटो चाहिँ हाम्रो रहन सक्छ, कहाँ समस्या परेको छ त्यसको लागि सहजीकरण समन्वय सहकार्य र सहस्तो हामीले संविधानमा जुन इन्स्टिट्युट गरेको छ त्यो बाटोमै रहेर हामीले स्थानीय तहसँग त्यसै गरेर प्रदेशका कृषिगत मन्त्रालय हामीले समन्वय सहकार्यमा त्यहाँको आवश्यकता आधारले हामीले सपोर्ट गर्ने बाटो चाहिँ रहेको छ। त्यो लेभलमा हामीले सहयोग गर्ने हो। हामी बाल अधिकार परिषद आफैमा कार्यान्वयनकर्ता चाहिँ होइन, हामी विशेष गरी नीति निर्माणको तहमा त्यसपछि भएका ग्यापहरूमा कहाँ ग्याप छ त्यसको फुलफिलको रूपमा कसरी गर्न सकिन्छ भन्ने भूमिका चाहिँ रहेको कारणले गर्दाखेरि हामी त्यही अनुसारको भूमिकामा चाहिँ रहेका छौँ।
भनेपछि यसमा त अझ सामाजिक संघ संस्थाहरूको समन्वयकारी भूमिका सहकार्य महत्वपूर्ण हुने भयो होइन सर?
विकासका सहायता संस्थाहरू भन्छौँ उहाँसितको समन्वय र सहकार्य, सरकारले त आफ्नो बाटोबाट काम गरिरहेको छ, सँगसँगै यसमा गैर सरकारी संस्थाहरूलाई हामीले सँगसँगै लिएर जान सकेनौँ भने यसले पनि एउटा ग्याप चाहिँ क्रिएट हुन्छ। समन्वय र सहकार्यको लागि एउटा सरकारी निकायहरूको सँगसँगै विकासका सहायता संघ संस्थाहरू पनि समन्वय र सहकार्यको बाटोबाट अगाडि बढिरहेको छ। त्यसमा हामीले अलिकति राष्ट्रिय बाल अधिकार परिषदले यो ब्रिजको समन्वयकारी भूमिका चाहिँ खेल्छ। हामीले जहिले पनि भन्ने गरेका छौँ यो सबैको सरकारको विषय हो, यो सेक्टरले गर्नुपर्छ यसले गरेन भन्ने आधारले भन्दा पनि के गर्यौँ हामीले कसरी गरेका छौँ र बालबालिकाको सवालमा मैले के जिम्मेवारी निर्वाह गरेँ भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण विषय रहेको छ। सबैले भन्ने गर्छौँ संविधानको धारा 48 अब नागरिकको कर्तव्य भनेर पनि जोडेर आएको छ, त्यो बालबालिकाको संरक्षण सम्वर्धनमा हरेक नागरिकको त्यो अनुसारको कर्तव्य रहेको छ। त्यो कारणले यहाँले जुन सहयोग गर्नुभएको छ अझ बढी बालबालिकालाई ध्यान दिनुहोस् प्रायोरिटी दिनुहोस् भन्ने चाहिँ एकातिर भन्न चाहन्छु। बालबालिका स्वास्थ्य प्रमुखको अरू बाटो भन्दा विकास हामी 2 वर्ष पछाडि गरौँला, तर सबैभन्दा पहिला त हाम्रा बालबालिका बचाउनु पर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि हामी हतार नगरौँ, यो कोभिडको सिचुएसनमा बालबालिकाको संरक्षण सवालमा संरचना डेभलप गर्नुपर्छ, स्रोतहरू चिन्ता गर्नुपर्छ, त्यो बाटोमा हामी सबै लागौँ। अभिभावकको पनि यसमा एकदमै महत्त्वपूर्ण भूमिका चाहिँ रहेको हुन्छ। हाम्रा बाबु नानीहरूलाई कसरी संरक्षण गर्न सकिन्छ, सबैभन्दा नजिकको गार्जियन रहने भनेको अभिभावक नै हो, उहाँहरूले पनि यो सेफ्टी सुरक्षा कसरी रहन सकिन्छ भन्ने बाटोमा आफ्ना बाबु नानीहरूलाई अलिक बढी टाइम दिएर हामीले त्यो हेबिचुअल अब सिकाउने एउटा बाटो रह्यो, त्यसलाई पानी व्यवहारमै त्यो रेगुलर रूपमा कसरी चेन्ज गर्न सकिन्छ त्यो बाटोमा चाहिँ हामीले सबै लाग्नुपर्छ भन्ने चाहिँ रहेको छ। एजुकेसनको बाटो जुन जोडिएर रहेको छ ठुलो ग्याप क्रिएट गरेको छ, त्यसलाई टाइम दिएर अलिकति यो क्रिएटिभ वर्कमा अहिले बालबालिका अहिले गुनासो पनि आएको छ, उहाँहरूले पढेनन् खेलकुद र त्यसपछि यो मोबाइल टिभीमा बढी त्यसपछि अनलाइन गेमहरूमा बढी गए भन्ने आधारको कुरा चाहिँ छ। त्यो हामीकै कारणले गर्दाखेरि त्यो बालबालिकालाई त्यहाँ पुर्याइएको भन्ने गर्दाखेरि त्यसमा मेरा बालबालिकाले के गरिरहेको छ त्यसबाट त्यही मोबाइलमा पनि कन्स्ट्रक्टिभ सृजनात्मक नलेजका कुराहरू त्यहाँ रहन सक्छन्, शिक्षाका कुराहरू पनि रहन सक्छन्। त्यो बाटोबाट सहजीकरण गर्न सक्यो भने यो नै बालबालिका प्रति न्याय गरेको हुनेछ। यो नै राष्ट्रिय बाल दिवसको अवसरमा यहाँहरू सबैलाई यो सन्देश सहितको शुभकामना व्यक्त गर्न चाहन्छु।
सर समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद,
जुन अवसर यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
दिवसकै अवसरमा हामीले सिपिनका अध्यक्ष माधव प्रधानसँग कुराकानी गरेका छौँ। महानगर बाल मञ्चका अध्यक्ष निर्देश सुवेदीसँग गरिएको कुराकानी र गण्डकी बाल परिषदका अध्यक्ष दीपा आचार्यसँग गरिएको कुराकानी अबको क्रममा।
माधव सर नमस्ते।
हजुर नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर हस्,
मुलुकको यो समग्र बाल अधिकारको अवस्था यति बेला कस्तो छ भन्दा सर के भन्नुहुन्छ?
अब यो COVID-19 गर्दाखेरि चाहिँ सबै बाल बालिकाहरू घरमा बस्नुपर्ने अवस्था छ, उहाँहरू विद्यालय जान सक्नु भएको छैन, सबै बाल बालिकाले कसैले पनि अब खोप पाउन सकेको छैन, अप्ठ्यारो अवस्थामा उहाँ चाहिँ एउटा सीमित कोठामा आँगनमा घर वरिपरि मात्र रहनु पर्दाखेरि उहाँहरूले जुन सिक्नुपर्ने आफ्नो व्यक्तित्व विकास र सुस्वास्थ्यको लागि जुन कुराहरू हुनुपर्ने त्यो कुराहरू नहुँदा कस्तो भइरहेको होला। त्यसले गर्दाखेरि बाल बालिकाको सिकाइमा समस्या, त्यसपछि अब अहिले मन सामाजिक समस्याहरू पनि एकदम बढ्दै गइरहेको छ, अर्कोतिर अब कोभिड भेरिएन्ट पनि अब बाल बालिकालाई चाहिँ धेरै असर पर्ने, अर्को थर्ड भेरिएन्ट असर पर्ने भने जुन त्यसले गर्दाखेरि बाल बालिकाहरूलाई एकदमै सुरक्षित राख्नुपर्ने स्थिति भएको हुनाले एकदम धेरै गाह्रो अवस्थामा छन् बाल बालिकाहरू।
यो स्वास्थ्य भन्दा भन्दै सबैको ध्यान स्वास्थ्यतिरै बढी गयो, त्यसपछि शिक्षा पनि अलिकति छिट्यो अनि खाद्य व्यवस्था पनि अलिकति छिट्यो। यो शिक्षा स्वास्थ्य यो खाद्यका सबै तिनवटै अधिकार जो नैसर्गिक हुन् अलिक बेसी नै ध्यान दिनुपर्ने जस्तै यिनलाई पनि फ्रन्ट लाइनमै कानुन त भएको नै राखेरै अघि बढ्नुपर्ने सँगसँगै प्यारलाल होइन?
यो सँगसँगै लानु पर्ने हो। अब त्यो हुँदा हुँदै पनि पहिलो प्रायोरिटी त अब स्वास्थ्यलाई ख्याल गर्नु पर्यो, अलिकति ख्याल नगर्दाखेरि स्वास्थ्यमा ठुलो असर पर्ने होइन त्यो स्थिति भएको हुनाले स्वास्थ्यको कारणले गर्दाखेरि चाहिँ अति ध्यान दिन सकिरहेको छैन किनकि अब शिक्षामा अब हामी धेरै खाली भइरहेको छ स्पष्ट रूपमा चाहिँ कसरी चाहिँ अब पढाउने किनकि अब अहिले सबै अनलाइनमा पढिरहेको छन् कतिपय बालबालिकाहरू चाहिँ अनलाइनमा पनि पढ्ने अवसरहरू छैन किनकि हाम्रो इन्टरनेट सुविधाहरू एकदमै सबै ठाउँमा एक रूपमा छैन होइन त्यसले गर्दाखेरि अब धेरै अप्ठ्यारो परिरहेको छ सरकारले पनि अब छिटोभन्दा छिटो अरू देशमा जति सहज रूपमा उपलब्ध हुन्छ त्यही तरिकाले चाहिँ नेपालमा पनि बालबालिकाको लागि खोप प्रयत्नरत छौँ भनेर हाम्रो सरकारको तर्फबाट छ भन्ने कुराहरू भइरहेको छ स्पष्टमा सबै ठाउँमा बालबालिकालाई पनि भनेर जुन खोपहरू चाहिँ उपलब्ध गराउन सक्ने स्थिति पनि भइरहेको छैन
यो महामारीमा बालबालिकाहरूको स्थिति चाहिँ कस्तो भएको रहेछ अन्य वयस्कहरूको वा प्रौढहरूको जस्तो छ वा बालबालिकाहरूको जोखिमको कुरा गर्दा
जुन अहिलेको हाम्रो अहिलेको खास तथ्याङ्कमा हेर्दाखेरि चाहिँ जुन रूपमा भन्ने कुराहरू भइरहेको छ खास त्यस्तो अहिलेसम्म बालबालिकाले बालिकाहरू देखिया छैन होइन सयजनामा अब के अब चार पाँच बालबालिकाले चाहिँ अब अहिले असर परेको देखेको छ तर अब आउने धेरै चाहिँ अब खतरापूर्ण छ बढी समस्या पर्न सक्छ भन्ने जुन भनिएको र त्यो अनुसार चाहिँ अहिले हामीले सरकारले पनि अब स्वास्थ्य कर्मीको तयारी गर्ने बाल मैत्री चाहिँ अब यो आइसोलेसन सेन्टर बनाउने जुन योजनाहरू चाहिँ सरकारको तर्फबाट आइरहेको छ यो राम्रो कुरा हो राम्रो तयारी हुनु पनि जरुरी छ तर यसको लागि चाहिँ हामी नागरिक समाज अनुगमन गर्ने निकाय छ नागरिक समाज र सरकारले तयारी गर्नु पर्यो सघाउनु पर्यो र अनुगमन गर्ने निकाय जस्तो मानवाधिकार आयोग हो सरकारकै राष्ट्रिय बाल अधिकार परिषद छ उहाँहरूले चाहिँ कम्ती सरकारले कसरी तयार गरिरहेको छ यो भोलिको अनुसार चाहिँ राम्रो भएको छैन त्यसको लागि चाहिँ अलि झगझगाउनु पर्ने स्थिति हो कि जस्तो लागिरहेको छ त्यो चाहिँ अब अनुगमन गर्ने निकाय भनेको राष्ट्रिय मानवाधिकार आयोग हो उहाँहरूको चाहिँ अधिकार पनि छ उहाँले चाहिँ अब गरिदिनु भएको राम्रो हुन्थ्यो भन्ने हाम्रो पनि अनुरोध छ यसमा हामी अझै झगझगाउने कामहरू गर्छौँ
कुनै न कुनै दिन अब छिटै ल्याउने तयारी हुँदैछ बाल बालिकाका लागि खोप आउला खोप आउने भएपछि आउने समयमै गर्नुभन्दा त्योभन्दा पहिलेका पूर्वका दिनहरूमा पूर्वाभ्यासका अनि गर्नुपर्ने कामहरू तयारी अवस्थामा राख्न सकियो भने त्यसले अलिकति केही सघाउ पुर्याउला होइन सर
धेरै सघाउ छ यदि आइपरिहाल्यो भने अब धेरै खालको समस्याहरू त हुँदैन नि हामीले यो चाहिँ अब पहिले पनि सेकेन्ड भेरिएन्ट आउँदाखेरि हाम्रो देशमा चाहिँ अब पूर्व नभएरै अब धेरै हामीले चाहिँ राम्रो मान्छेहरू धेरै नागरिकहरू गुमाउनु पर्यो होइन धेरै अप्ठ्यारो स्थिति पनि आयो त्यो स्थिति नआओस् पहिलाको जुन अनुभवले चाहिँ अहिले चाहिँ यस्तो खालको अप्ठ्यारो स्थिति नआओस् भनेर चाहिँ हाम्रो सरकारले नै एकदम सोच्नु जरुरी छ योजना राम्रो छ तर योजना अनुसार काम गर्नु भएको छ कि छैन यो कुरा चाहिँ हामीले जानकारी चाहिँ गरिरहनु पर्ने एकदमै जरुरत देखिरहेको छ हामीले स्थानीय सरकारदेखि लिएर हामीले संघीय सरकारसम्मले पनि कसरी तयारी गरिरहेको छ यो चाहिँ गर्न एकदम जरुरी छ
सरले यो चाइल्ड राइटकै कुरा गर्दाखेरि बाल बालिकाका कस्ता कस्ता खालका अधिकारहरू हनन भइरहेका महसुस गर्नु भएको छ
अहिलेको स्थितिमा जुन यो त अब स्वास्थ्यकै एकदमै ठुलो कुरा भयो अर्को चाहिँ अब शिक्षाबाट पनि धेरै वञ्चित भएको छन् होइन त्यस्तै गरेर जस्तो अब बालबालिकाले चाहिँ साथीहरूसँग भेटघाट गर्ने आफ्नो नातिहरू भेटघाट गर्ने त्यो अवसरबाट पनि अब एकदमै वञ्चित भएको छ यसले गर्दाखेरि चाहिँ बालबालिकामा अहिले मेन्टल हेल्थको प्रब्लम पनि एकदमै बढी चाहिँ आएको हामी सुनेका छौँ कतिपय बालबालिकाहरू पनि यसले गर्दाखेरि अब जस्तो अब अनलाइनमा मात्र लिमिट हुनुपर्ने र यसले चाहिँ अब मेन्टल हेल्थ असर पर्दाखेरि सुसाइड टेन्डेन्सी पनि बढिरहेको छ भन्ने खालको हामीले कुराहरू पनि सुनिरहेको छौँ यो कुराहरू चाहिँ त्यति राम्रो कुरा भएन किनकि यो स्थिति रहिरह्यो भनेदेखि यसले दीर्घकालीनसम्म असर पार्न सक्छ आउनु सामाजिक समस्या हो यसको लागि पनि सरकारको तर्फबाट र नागरिक समाजको तर्फबाट चाहिँ सहकारीको तर्फबाट चाहिँ अब जस्तो साइको सोसियल काउन्सिलिङहरू गर्ने त्यो पनि भइरहेछ तर पर्याप्त रूपमा अब त्यति पुग्न सकिरहेको छैन
अहिले हामीसँग तिनै तहको सरकार भएको हुनाले सरकारले गरेका कामहरूको बारेमा र उनीहरूले प्रदर्शन गरिरहेको जवाबदेताको पनि यहाँहरूले ख्याल गरिरहनु भएको छ तुरन्तै वा सरकारले के गरिरहेको छ र के गर्नुपर्ने हो भन्दा केही थप्नुहुन्छ
यसमा चाहिँ सबभन्दा पहिला त जुन अब हाम्रो हामी चाहिँ सरकारले जुन योजना अगाडि राख्नु भएको छ किनकि अहिले थर्ड भेरिएन्ट आउन सक्दछ बालबालिका असर पर्छ भनेर जुन तयारी गर्दै हुनुहुन्छ त्यो योजना अनुसार चाहिँ साँच्चीकै कार्यान्वयनमा आउन एकदम जरुरत छ कार्यान्वयन भयो भनेदेखि यसले चाहिँ धेरै कम असर पार्न सक्छ र अर्को चाहिँ छिटोभन्दा छिटो चाहिँ सबै बालबालिकाहरूले चाहिँ खोप पाउने चाहिँ एकदमै आधार बनाइदियो भनेदेखि एकदमै राम्रो हुन्थ्यो त्यसको लागि पनि हामी चाहिँ सरकारलाई एकदमै अनुरोध गर्दछौँ र त्यसको तयारीमा पनि सरकार जुटोस् छिटोभन्दा छिटो खोपहरू पनि ल्याएर चाहिँ जस्तो अहिले हाम्रो देशमा अब खोप कार्यक्रम सफल भएको छ खोपलाई चाहिँ सहज रूपमा चाहिँ सबै नागरिकले स्वीकार्ने खोप लिन चाहिँ एकदम तत्परता देखाउने यस्तो कुराले चाहिँ खोप कार्यक्रम सफल भएको छ भनेदेखि बालबालिकाले खोपको व्यवस्था चाहिँ एकदमै छिटोभन्दा छिटो गरियोस् भन्ने चाहिँ हामीले चाहिँ अनुरोध गर्नुपर्दछ। हाम्रो बाल बालिकाहरूको चाहिँ अधिकारहरू जुन ग्यारेन्टी गर्नको लागि चाहिँ हामी सोचौँ, यसलाई चाहिँ नारामा मात्र सीमित नगरौँ र हामी नागरिक समाज र सरकारसँग मिलेर चाहिँ धेरै कामहरू गरौँ र गर्ने चाहिँ प्रयत्न गरौँ भन्ने चाहिँ म एकदम अनुरोध गर्दछु।
हस् सर, कार्यक्रमको लागि यो बाल अधिकार संरक्षणका बाल अधिकारका बारेमा आफ्ना कुराकानीहरू व्यक्त गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर हजुर, धन्यवाद यहाँहरूलाई पनि यो मौका दिनुभयो।
कार्यक्रमको लागि महानगर बाल मञ्चका अध्यक्ष निर्देश सुवेदीजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। निर्देश सुवेदीजी नमस्ते।
नमस्ते सर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
आज भाद्र 29 गते राष्ट्रिय बाल दिवस, यो सन्दर्भमा महानगर बाल मञ्चको तर्फबाट केही भनौँ भनौँ लाग्छ होला नि है?
हजुर सर, योपालिको नारा नै छ, सामान्य अवस्था वा कोविड महामारी बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भनेर चाहिँ नारा नै यस किसिमको रहेको छ। अब यो कोविडको महामारीले हामी सबै आक्रान्त भइरहेको बेलामा चाहिँ बालबालिकाको क्षेत्र चाहिँ एकदमै प्रभावित भइरहेको छ। हेर्ने भने त 18 वर्षभन्दा माथिका सबैजनाले खोपको व्यवस्था छ, झन् बालबालिकालाई नै खोप आइसकेको छैन र यति बेला चाहिँ बालबालिका निकै प्रभावित छन्। राष्ट्रिय बाल दिवसको अवसरमा चाहिँ महानगर बाल मञ्च पोखरा र पोखरा महानगरपालिकाको समन्वय हाम्रा दुईटा महाशाखा, सामाजिक विकास महाशाखा र शिक्षा महाशाखासँग मिलेर चाहिँ हामीले आज नै कविता प्रतियोगिता आयोजना गरेका छौँ र यसरी चाहिँ हामीले 57 राष्ट्रिय बाल दिवस चाहिँ धुमधामसँग मनाउँदैछौँ।
तपाईँहरूले बाल अधिकारका कुराहरू उठाइरहँदाखेरि मूल मुद्दा यसैलाई पनि बनाउनु भएको छ, स्वास्थ्यलाई, शिक्षालाई, खाद्यलाई, होइन?
हजुर, स्वास्थ्य र स्वास्थ्य, शिक्षा र खाद्य यो चाहिँ एकदमै महत्त्वपूर्ण पक्षहरू हो। र अब स्वास्थ्यको क्षेत्र हेर्ने हो भने चाहिँ हामीले सरकारवाला निकायहरूसँग चाहिँ पहल गरिरहेका छौँ। अब फेरि हाम्रो देशमा नै खोप नआइसकेको अवस्थामा हामीले हाम्रो तर्फबाट गर्ने पहल गरे तापनि अब त्यस्तो आइसकेको छैन। स्वास्थ्यको क्षेत्रमा चाहे पनि त्यति काम गर्न सकेका छैनौँ। अवेरनेस प्रोग्रामहरू गर्ने त्यस्तो चाहिँ हामीले गरिरहेका छौँ। र अब विशेष गरी शिक्षाको क्षेत्रमा हेर्ने हो भने चाहिँ अब यो महामारीमा चाहिँ सबै खोप केन्द्रित भएको र शिक्षाको क्षेत्र चाहिँ एकदमै प्रभावित भएको, तर शिक्षाको क्षेत्र नै छायामा परिरहेको छ अहिले चाहिँ। स्वास्थ्यले मात्र एकदमै प्रवर्धन गर्न खोजिराखिएको छ, होइन? अब बालबालिकाको शिक्षालाई चाहिँ अब कसरी प्रवर्धन गर्न सकिन्छ भनेर महानगर बाल मञ्च पोखराले चाहिँ यो शैक्षिक सामग्री वितरण कार्यक्रम भनेर चाहिँ सम्पन्न गरिसकेको छ। पोखरा महानगरपालिकाका 5 वडामा गएर कार्यक्रम सम्पन्न गरौँ, त्यो वडा कार्यालयबाट हामीले केही गर्नुपर्छ भन्ने सन्देश जाओस् भनेर चाहिँ हामीले 5 वडामा चाहिँ सम्पन्न गरिसकेका छौँ र त्यस वक्तृत्व कला प्रतियोगिता आयोजना गऱ्यौँ र चित्रकलालाई प्रोत्साहन गरौँ, होइन? यो अब अलिकति लकडाउन बेला घरै बसेको बेलामा चाहिँ यही रचनात्मक कार्यमा पनि संलग्न गरौँ भनेर चाहिँ हामीले चित्रकला प्रोत्साहन अभियान भनेर चाहिँ 1 कार्यक्रम आयोजना गरेका थियौँ। बाल मञ्चको लागि के कस्ता बजेटहरू आइरहेका छन् त्यसलाई नै युटिलाइज गरेर हामीले कार्यक्रमहरू गरिरहेका छौँ। हाम्रो बाल मञ्चले पहल गर्न सक्छ तर चाहिँ झ्याप्प आफ्नो इनिसिएसन लिएर चाहिँ कार्यक्रमहरू, ठुला कार्यक्रमहरू गर्न चाहिँ अलिकति अप्ठ्यारै परेको छ। हामीलाई फन्डिङ त्यति राम्रो भएको छैन, त्यति बजेटको समस्या पनि परिरहेको छ, सरकारी निकायहरू चाहिँ त्यति संवेदनशील छैन, होइन? हाम्रो लागि पनि अब हामीले पनि विभिन्न महानगरपालिकासँग पहल गरिरहेका छौँ, बाल कल्याण अधिकारी हामीलाई चाहियो, लगाव छ, अरू क्षेत्र तर्फ चासो छ, त्यति चासो चाहिँ बालबालिका क्षेत्रमा अझै छैन भन्छु।
गण्डकी बाल परिषदका अध्यक्ष दिपा आचार्यजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। दिपाजी नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
राष्ट्रिय बाल दिवस आज भदौ 29 गते, यो दिवसको अवसरमा बाल बालिकाका हकाधिकारका संरक्षणका लागि तपाईँ के भन्न चाहनुहुन्छ?
विशेष गरी भदौ 29 गतेको दिन मनाइन्छ, तर पनि हरेक दिन बाल बालिकाका अधिकारका विषयमा चाहिँ हामीले आवाज उठाइरहन्छ। विशेष दिनको माथमा मनाइराख्दा पनि अरू दिनमा पनि बाल अधिकारका कुराहरू हामीले यो सरकारवाला व्यक्तित्वहरू सँगसँगै लिएर अब हामी बाल बालिका स्वयंले पनि यो विषयमा चाहिँ आवाजहरू राख्नुपर्ने हुन्छ, अधिकारको निमित्त लडिराख्नुपर्ने हुन्छ र सँगसँगै आफ्नो कर्तव्य पनि नबिर्सिकन चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ।
बाल हक अधिकारहरू, यी मौलिक हकहरू, कानुनले दिएका अधिकारहरू प्राप्तिका लागि यो विषम परिस्थितिमा रह्यौँ हामी, बाल बालिकाहरूको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ?
कोरोनाको कारणमा हरेक पक्ष चाहिँ प्रभावित भइरहेको छ, जसमा चाहिँ बाल बालिकाहरू पनि एकदमै प्रभावित भएको छन्। बाल बालिकाका विशेष गरी शैक्षिक विद्यालयहरू नखुलेको अवस्थामा शैक्षिक पनि एकदम प्रभावित भएको छ, सँगसँगै स्वास्थ्यका कुराहरू पनि हुन सक्छन्, सँगसँगै सामाजिक विषयका कुराहरू पनि हुन सक्छन्। कोरोना महामारीको कारण घरमै बस्ने कतिपय विद्यालयहरूले अनलाइन क्लास सञ्चालन गरेको थियो, होइन? विगतमा पनि र अहिले पनि त्यसलाई गरिरहेको छ र कतिपय स्कुलहरू चाहिँ खुलिरहेको छ सरकारले पनि ध्यान दिनुपर्ने विषय चाहिँ बालबालिकाको यो स्वास्थ्यको विषयमा चाहिँ एकदमै ठुलो चुनौतीको विषय रहेको छ। अबको सरकारले चाहिँ यो विषयलाई अब यो देखिएका समस्याहरू जुन जुन छन् जुन जुन हामीले भोगिरहेका छौँ यो विषयलाई चाहिँ सम्बोधन गर्दै अब आगामी दिनमा चाहिँ एउटा छुट्टै नीति भनौँ छुट्टै खालको मापदण्डहरू ल्याएर चाहिँ अगाडि बढ्नुपर्ने चाहिँ हामीले सिक्न सक्छौँ।
बाल परिषदमा चाहिँ यस्ता समस्याहरू आइरहेका छन् कि छैनन्, के छन्, शिक्षाका, स्वास्थ्यका, खाद्यका?
बाल परिषदले एउटा समग्र बालबालिकाको आवाज उठाउने परिषद हो जसमा चाहिँ कुनै जिल्ला अन्तर्गत हेर्दाखेरि अब तालिका स्तरीय हेर्दाखेरि चाहिँ बालबालिकाहरूको त्यो सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरू चाहिँ एकदमै धेरै प्रभावित छन् जहाँ चाहिँ अब इन्टरनेटको पहुँच छैन। विद्यालय अनलाइन क्लास सञ्चालन गर्दै गर्दाखेरि कतिपय बालबालिकाहरू त्यो क्लास एटेन्ड गर्न नसक्ने अवस्थामा रहेका छन्। सँगसँगै अब कतिपय स्कुलले फीको कुराहरू पनि गरिरहेको छ। फीको कुराहरू अब प्राइभेट स्कुलहरूले फी उठाइरहेको छ, स्कुल बन्द हुने अवस्थामा पनि फी उठाइरहेको छ जसमा चाहिँ अभिभावकहरू पनि मारमा परेको अवस्था छ। पोखराकै हकमा कुरा गर्दाखेरि सहरी लेभलमा भनौँ न पोखराकै भएका धेरै समस्या नदेखिएला तर अब बागलुङदेखि लिएर अब अरू नवलपुर अरू अरू अन्य जिल्लाहरूमा त्यस्तो समस्याहरू देखिरहेको छ। सँगसँगै यति बेला चाहिँ बालबालिकाका यौनजन्य दुर्व्यवहारहरू भनौँ न घरबाट परिवारबाट पनि भइरहेका घटनाहरू आइरहेका छन्। यो घटनाहरू उजुरमा पनि परिरहेको छ। हामीले बाल परिषदको परिषदबाट पनि यो उद्धार समिति भन्ने हाम्रो प्रदेश तहमा बनेको छ, त्यसमा चाहिँ बाल परिषदबाट पनि नेतृत्व रहेको छ। त्यसमा चाहिँ हामीसँग बाल परिषदमा आएका समस्याहरू चाहिँ हामीले डाइरेक्ट त्यहाँ पुर्याउने काम पनि गरिरहेको छौँ। र यो लकडाउनको अवधिमा चाहिँ हामीले एक दुईवटा त्यस्ता केसहरू पनि छन् जुन हामीले तत्कालै गएर उद्धार गरेको केसहरू पनि छन् जहाँनिर बालबालिका डाइरेक्ट प्रभावित भएको ठाउँमा।
यो तत्कालै तपाईँहरूले उठाउनुभएका मागहरू सुनवाई हुने अनि त्यसको जवाबदेहिता प्रदर्शन गर्ने जवाबदेही बन्ने प्रचलन बढ्या छ कि घटिया छ?
यस्तो छ सर, विगतमा भन्दा अलिकति सुधार चाहिँ भएको छ तर सुधार गर्नुपर्ने पक्ष चाहिँ एकदमै धेरै छन्। विगतमा जस्तो अवस्थामा हेरिन्थ्यो त्यो कुरा त्यो चाहिँ अब अलिकति आवाज उठाउने निकायहरूको पनि अलिकति क्रियाशीलता भएर होला होइन। विगतमा भन्दा चाहिँ अलिकति सुधार चाहिँ भएको छ तर पूर्ण रूपमा सुधार चाहिँ हुन सकेको छैन।
हस् दिपाजी, यति कुरा बताइदिनु भयो गण्डकी बाल परिषदको तर्फबाट, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सर कार्यक्रममा बोलाइदिनु भयो।
उहाँहरू हुनुहुन्थ्यो राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेशका फोकल पर्सन बद्री वाग्ले, सिबिनका अध्यक्ष माधव प्रधान, महानगर बाल मञ्चका अध्यक्ष निर्देश सुवेदी र गण्डकी बाल परिषदका अध्यक्ष दीपा आचार्यज्यू।
ओहो, मास्क नलगाई कता हो?
बजारतिर निस्केको मास्क यता बगालीमा बोकेर हिँडेको छु त।
ल, मास्क बोकेर मात्रै कहाँ हुन्छ र, नाक छोपिने गरी लगाउनु पर्छ नि। मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाउँ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
अब यहाँनिर मानवाधिकार समाचार। इन्सेकद्वारा रूपा गाउँपालिकामा गठन गरिएको मानवाधिकार समूहको आयोजनामा ब्रह्मरूपा उच्च माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तर्क्रिया कार्यक्रम भदौ 22 गते सम्पन्न भयो। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउन पहल कार्यक्रम ईएलपी अन्तर्गत गरिएको उक्त कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक मधुसूदन सापकोटाले स्थानीय तहको शिक्षा नीति र कोविडको महामारी बीच विद्यालय कसरी सञ्चालन गर्नेबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। इन्सेकको आयोजनामा नवलपरासी बर्दघाट सुस्था पूर्व जिल्लाको कावासुती नगरपालिकामा भदौ 22 गते र तनहुको बन्दीपुरमा भदौ 28 गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान एवं कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भयो। बन्दीपुर गाउँपालिका स्थित पवित्र माविमा इन्सेकद्वारा गठन गरिएको बाल अधिकार चेतना समूहलाई कार्ययोजना कार्यान्वयनको लागि बाल अधिकार चेतना समूह कोष भदौ 28 गते हस्तान्तरण गरियो। यसै गरी तनहुको बन्दीपुर नगरपालिकामा र स्याङ्जाको फेदीखोलामा समस्या पहिचान र सरकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणका लागि निगरानी समूहको बैठक भाद्र 28 गते सम्पन्न भयो। बागलुङको जैमिनी नगरपालिकामा मानवाधिकारको बैठक यही भाद्र 26 गते सम्पन्न भयो। यसै गरी समस्या पहिचान र सरकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणका लागि निगरानी समूहको बैठक भाद्र 27 गते सम्पन्न भयो। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनुपचारिक अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म प्रस्तुत अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।